अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा निशु जोशी र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्जमा 8 राष्ट्रिय खेलकुद तयारीका लागि मिसन 2075 अभियान, मध्यपश्चिमकै भौतिक पूर्वाधार सुधारको तयारी।
बजेट तथा राजस्व नीति सम्बन्धी नेपालगञ्जमै उच्चस्तरीय बहस, बाँकेलाई पश्चिम नेपालकै औद्योगिक हब बनाइने अर्थमन्त्री महराको भनाई।
पुनर्संरचनाको विरोध गर्दै दैलेखमा इलाका परिषदमा स्थानीयको अवरोध, चालु आर्थिक वर्षमा जुम्लामा 200 हिउँ पोखरी निर्माण गरी सिँचाइको जोहो गर्ने तयारी।
र कालीकोटको कोटबाडा विमानस्थलमा आज परीक्षण उडान हुँदै नेपालगञ्जको सरसफाई अभियानमा आज स्थानीय विकास मन्त्री सहभागी हुँदै।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663
र 98-011-34-673।
स्थानीय सम्पर्क झक्क प्रसाद पोखरेल 98-582-4006।
पश्चिम डायरीको सुरुमा खेलकुद सम्बन्धी खबर छ। नेपालगञ्जमा हुँदैछ 8 राष्ट्रिय खेलकुद, जसको तयारीका लागि मिसन 2075 अभियान सुरु भएको खबर छ। यस अन्तर्गत मध्यपश्चिमकै भौतिक पूर्वाधार सुधारको तयारी पनि गरिएको छ। 2 वर्षभित्रै 8 राष्ट्रिय खेलकुद आयोजना गर्न मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले सुरुबाटै सक्रियता बढाएको छ। 18 वर्ष अघिको 4 राष्ट्रिय खेलकुदको अनुभवबाट नेपालगञ्जले मिसन 2075 अभियान थालेको हो। प्रतियोगितालाई भौतिक पूर्वाधार निर्माण तथा तयारी सम्बन्धी कार्यदलले योजना निर्माण गरिरहेको छ। रङ्गशाला र कबड हलको स्थितिबारे विस्तृत अध्ययन हुँदैछ। पर्याप्त बजेट अभावले निर्माणाधीन पौडी पोखरी पुरा गर्न बहुवर्षीय ठेक्का आह्वान भइसकेको क्षेत्रीय समितिले जनाएको छ। 4 संस्करण गर्दा हामीसँग पौडी पोखरी थिएन। क्षेत्रीय समितिका अध्यक्ष भीम ओलीले भन्नुभयो, 8 संस्करणमा पौडी पनि नेपालगञ्जमै गर्ने योजनामा छौँ। नेपालगञ्ज रङ्गशालाको 7 बिघा परिसरमा प्रतियोगिता गर्न समस्या हुने भएपछि नजिकैको खाली जग्गा अधिग्रहण गर्ने गरी प्रस्ताव पेश गर्न लागिएको उहाँले बताउनुभयो। 8 राष्ट्रिय खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले कोषाध्यक्ष सुरेन्द्र हमालको संयोजकत्वमा 6 सदस्यीय भौतिक पूर्वाधार निर्माण तथा तयारी कार्यदल पनि गठन गरेको छ। 4 दशक अघि निर्मित नेपालगञ्ज रङ्गशालालाई 8 राष्ट्रिय खेलकुद अगावै अत्याधुनिक बनाउन स्तर उन्नति गरिने कार्यदलको योजना छ। एउटै रङ्गशालामा सबै खेल गर्न सकिने गरी रङ्गशालाको पुननिर्माणमा जोड दिइने भएको छ। रङ्गशाला परिसरको कबडलमा विभिन्न 9 इन्डोर प्रतियोगिता सञ्चालन र अभ्यास भइरहेका छन्। यसैबीच 2055 रङ्गशाला परिसरमा निर्माण भएको सुटिङ रेन्जलाई पनि अन्तर्राष्ट्रिय मापदण्डको बनाउने कार्यदलको योजना रहेको छ। नेपालगञ्ज मात्र होइन, मध्यपश्चिमका अन्य खेलकुद मैदान र कबड हललाई पनि व्यवस्थित बनाउने योजना रहेको कार्यदलले जनाएको छ। वर्दियामा बहुउद्देश्यीय कबड हल निर्माणका लागि परामर्शदाता नियुक्त गरी डिपिआरको जिम्मा समेत दिइसकिएको छ। जनक नेपाल र कृष्णप्रसाद गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बाँके जिल्लालाई पश्चिम नेपालकै प्रमुख औद्योगिक हब बनाएर उद्योग, व्यवसाय, पर्यटन तथा अन्य भौतिक पूर्वाधार निर्माणका कामहरू अघि बढाइने बताउनु भएको छ। उहाँले भन्नुभयो, देशको अन्य क्षेत्रको तुलनामा पश्चिम नेपाल राज्यको पहुँच र राज्य सत्ताबाट लामो समयदेखि उपेक्षित भएकाले सरकारले पश्चिम नेपालको आर्थिक विकासका लागि बाँकेलाई हब बनाएर अगाडि बढ्न खोजेको छ। नेपालगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री महराले यस क्षेत्रको उद्योग व्यवसाय जडीबुटी र पर्यटनको विकासका लागि सरकारले विशेष कार्यक्रम तर्जुमा गरिरहेको बताउनु भएको छ। उहाँले नेपालगञ्जलाई गेटवे अफ कैलाश मानसरोवरका रूपमा विकसित गर्नुका साथै पर्यटकीय क्षेत्रको विकास र जडीबुटी निकासीको केन्द्र बनाउनका लागि नेपालगञ्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पहल थालिने समेत बताउनु भएको छ। म भोलि नै पर्यटन मन्त्रीसँग यसबारे गम्भीरतापूर्वक कुरा गर्छु। अर्थमन्त्री महराले बाँकेका उद्योगी व्यवसायहरूलाई हिजो आश्वस्त पार्दै भन्नुभयो, अब यो मेरो मुद्दा हो। यसैबीच नीति कार्यान्वयनमा भएको मनपरीका कारण आफूहरू करछली गर्न बाध्य भएको उद्योगी व्यवसायहरूले गुनासो गरेका छन्। नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्रीदेखि राजस्वका वरिष्ठ अधिकारीहरूबीच उनीहरूले सरकारका नीतिहरू कार्यान्वयनमा देखिएको समस्या औलाउँदै भने तपाईँहरूकै कारण उद्योगी व्यापारी कर छल्न बाध्य भएका छन्। आगामी आर्थिक वर्ष 2074-75 लागि बजेट तथा राजस्व नीति तर्जुमा गर्न अर्थ मन्त्रालय राजस्व विभागले गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकारे भन्नुभयो, हामी कर तिर्न चाहन्छौ। 1,700 जुत्ताको बिल 1,700 बिलिङ हुन्छ, व्यापारीले कसरी कर तिर्ने? लेखाविज्ञ अशोक बस्नेतले अर्थमन्त्रीलाई सम्बोधन गर्दै भन्नुभएको थियो। दैनिक नेपालगञ्जमा सिराज खानले खबर लेख्नु भएको छ।
निर्माण सुरु भएको 31 वर्षपछि बहुचर्चित कालीकोटको कोटबाडा विमानस्थलको शनिबार आज परीक्षण उडान हुने भएको छ। कोटबाडा विमानस्थलमा आज नेपालगञ्जबाट तारा एयरले परीक्षण उडान गर्ने भएको हो। त्यहाँको विमानस्थलमा काम गर्ने 35 जना कामदार सशस्त्र द्वन्द्वको बेला सेनाबाट मारिएका थिए। 2061 सालमा राजा ज्ञानेन्द्रले सत्ता लिएपछि कालीकोट राजाको भ्रमण अवरुद्ध गर्न सेना र माओवादी बीच कोटबाडामा 48 घण्टा दोहोरो भिडन्त भएको थियो। कङ्ग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मत बहादुर विष्टले कर्णालीकै युवा जीवनबहादुर शाही पर्यटन मन्त्री बनेकाले यसपटक विमानस्थल सञ्चालनमा आउन लागेको बताउनुभयो। तुलाराम पाण्डेले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपाल जडीबुटी व्यवसाय संघले जडीबुटी खेतीका लागि विभिन्न प्रवर्धनात्मक कार्यक्रमलाई अगाडि बढाएको छ। संघले जीआईजेडको सहयोगमा झण्डै 4,000 किसान बीच जडीबुटी खेतीको कार्यक्रम पुर्याएको हो। संघका महासचिव टङ्कप्रसाद शर्माका अनुसार बाँके, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ र प्युठानमा जडीबुटी खेतीलाई प्रवर्धन गरिएको छ। यसैबीच जडीबुटी निकासीमा आइरहेको समस्याका बीच जुद्दै भण्डारणका लागि नेपालगञ्जमा कोल्ड स्टोरको स्थापना भइरहेको छ। जडीबुटी व्यवसायहरूको आफ्नै पहलमा झण्डै 25 करोडको लगानीमा कोल्ड स्टोरेज निर्माण कार्य भइरहेको हो। महासचिव शर्माका अनुसार 10,000 मेट्रिक टन भण्डारण क्षमताको कोल्ड स्टोरेजले पहिलो चरणमा 6,000 मेट्रिक टनको सुविधा दिनेछ। नेपाल जडीबुटी व्यवसाय संघ जवानको आज वार्षिक साधारण सभा पनि आयोजना गरिएको छ। दैनिक नेपालगञ्जमा देवेन्द्र पौडेलले खबर लेख्नु भएको छ।
स्थानीय निकाय पुनर्संरचनामा असन्तुष्टि जनाएका इलाका नम्बर 7 का सर्वसाधारणले इलाका परिषदमा अवरोध पुर्याएका छन्। यो दैलेखको खबर हो। स्थानीयको अवरोधका कारण इलाका परिषद सञ्चालन नै हुन सकेन। गोविन्द केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बाँकेको टिटिहिरियालाई बालमैत्री गाविस घोषणा गरिँदै
बालमती गाव स्थानीय निकाय घोषणा गर्नलाई 39 वटा सूचकहरू हुन्छन्। त्यो 39 वटा सूचक टिटिया गाउँ विकास समितिले पुरा गरिसकेको छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482339। बालमैत्री टिटिहिरिया गाउँ विकास समिति घोषणा समारोह सम्बन्धी हार्दिक आमन्त्रण। यही माघ 29 गते शनिबार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री श्री हितराज पाण्डेज्यूको प्रमुख आतिथ्यमा बाँके जिल्लाको टिटिहिरिया गाउँ विकास समितिलाई बालमैत्री गाविस घोषणा कार्यक्रम हुने भएकोले निम्न मिति समय र स्थानमा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। यही माघ 29 गते शनिबार बिहान 10 बजे गाविस कार्यालय भवन टिटिहिरिया, आयोजक बालमैत्री स्थानीय गाउँ समिति, गाउँ बाल संरक्षण तथा सम्वर्धन उपसमिति, गाउँ बाल सञ्जाल टिटिहिरिया बाँके।
ए बहिनी, आज सपिङ जाने हैन?
जाने त भनेको, तर भने जस्तो कहीं पाउँदैन।
ल, नेपालगञ्जको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला, अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेङ्गा, चोलो, कुर्ता सुरुवाल, वान पिस, टु पिस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्जमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98680 53 900।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू!
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ, इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक, सम्पर्क नम्बर 081-520-615। कार्कीगाउँ जाजरकोटमा नेपाल टेलिकमको नमस्ते सिम वितरण सम्बन्धी सूचना। नेपाल टेलिकमको नेटवर्क विस्तारको क्रममा कार्कीगाउँ जाजरकोटमा नेपाल टेलिकमको जिएसएम बिटिएस टावर सञ्चालनमा आई जाजरकोटको कार्कीगाउँ, जगतीपुर, भोर, सीमा, थल, झाप्रा, दशेरा, सालमा, गर्खाकोट, ढिमे र सल्यान जिल्लाको बासे र रैरा गाविस लगायतका स्थानहरूमा नमस्ते मोबाइल सेवा सञ्चालनमा आएको बेहोरा सहर्ष जानकारी गराउँदछौ। साथै सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै यही माघ 29 र फागुन 1 गते 50 रुपियाँ ब्यालेन्स सहितको नमस्ते प्रिपेड सिम मात्र 50 रुपियाँमा कार्कीगाउँ गाविस भवन कोहल डाँडा जाजरकोटबाट वितरण गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। आवश्यक कागजातहरू, नागरिकता अथवा नेपाल सरकारले वितरण गरेको परिचय पत्रको प्रतिलिपि 1 थान, फोटो 1 थान। थप जानकारीको लागि फोन नम्बर 083-520-444, 083-520-103 र 083-520-180 सम्पर्क गर्न हुन अनुरोध छ। नेपाल टेलिकम दूरसञ्चार कार्यालय सुर्खेत।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेको टिटिहिरिया गाविसलाई आज बाँकेको पहिलो बालमैत्री गाविस घोषणा गरिँदैछ। बाल सहभागिता, बाल विकास, बाल बचाउ, बाल संरक्षण लगायतका 39 वटा र एउटा स्थानीय सूचक पुरा भएपछि गाविसलाई बालमैत्री गाविस घोषणा गर्न लागि हो। थप कुराकानी गर्दै टिटिहिरियाका सचिव तप्तराज आचार्य।
टिटिहिरिया गाउँ विकास समितिले बालमैत्री गाविस घोषणा गर्न जुन घोषणाको अन्तिम चरणमा पुगेर घोषणा गर्दैछ, यसको लागि बालमैत्री गाविस स्थानीय निकाय घोषणा गर्नलाई 39 वटा सूचकहरू हुन्छन्। त्यो 39 वटा सूचक टिटिहिरिया गाउँ विकास समितिले पुरा गरिसकेको छ, जसमा बाल बचाउ, बाल सहभागिता, बाल संरक्षण, बाल विकास गरेर सबै क्षेत्रका सूचकहरू 39 वटा सूचक पुरा गरेर थप एउटा स्थानीय स्तरको सूचक बाल बालिकाको गाउँ विकास समितिमा कार्यकक्ष स्थापना गरेर 40 वटा सूचक बनाएर टिटिहिरिया गाउँ विकास समितिलाई बालमैत्री गाविस घोषणा गर्न गइरहेको।
मैत्री गाविस घोषणा पछिका फाइदाहरू के रहेछन् बुदागत रूपमा मलाई बताइदिनुहोस् न।
जब हामीले बालमित्र गाविस घोषणा गर्दैछौँ त्यसपछिको फाइदा अहिलेको बालबालिका, अहिलेको बालबालिका नै यो भोलिको देशको कर्णधार हो, अहिलेको बालबालिका भोलिको साझेदार हो, त्यसैले भोलि गाउँ सभ्य हुनेछ, सभ्य समाजको निर्माण हुनेछ, देश सभ्य बन्नेछ, बालमैत्री वातावरणको सिर्जना हुनेछ, बालबालिकाको सहभागिता हुनेछ। जब बालबालिकाले क्लब मार्फत आफ्नो एउटा अधिकारहरू सिक्नेछ, बुझ्नेछ, त्यसले गर्दा घर परिवारदेखि राष्ट्रमा सहयोग हुनेछ र बालमैत्री वातावरण सबैको लागि, देशको लागि उन्नत वातावरण बन्नेछ भन्ने हामीलाई विश्वास लाग्छ।
बाल सहभागिताका कुरा गर्दै गर्दाखेरि त्यो सहभागितालाई अभिभावकहरूले स्वीकार्ने, त्यसपछि समाजका अगुवाहरूले स्वीकार्ने परिपाटीको विकास भएको पाइएको छ कि छैन?
बल्ल बल्ल त्यो कुरालाई स्वीकार्न बाध्य अवस्थामा पुगेको छ हाम्रो समाज, हाम्रो अभिभावक, हामीहरू पनि। विगतमा हामीले बच्चै हो, तैँले नबोल, बच्चाले बोल्ने बेला होइन, त्यसले पछि बोल्नुपर्छ भन्ने हामी समाजबाट हुर्केका मान्छेहरूलाई सुरुमा ती कुराहरूलाई स्वीकार्न गाह्रो भए तापनि जब हामी बालमैत्री वातावरणमा गयौँ, बालमैत्री गाविस घोषणा गर्न गयौँ, चारैतिर बालबालिकाको सहभागिता बढाउन लाग्यो र सहभागिता मात्र छैन कि अब अर्थपूर्ण सहभागिता जब बालबालिका हुन थाल्यो, बालबालिकाले आफ्नो योजना आफै बनाउन लागे, हामीले बनाएको योजना हुन बालबालिका ल्याएको योजना जब राम्रो हुन लागे त्यसैले हामी स्वीकार्न बाध्य भयौँ। अहिले बालबालिकाको सहभागितालाई एकदम सर्व हित तरिकाले स्वीकारेको अवस्थामा छ।
बालमैत्री गाविस घोषणा गर्ने तर अर्थपूर्ण तरिकाले बालबालिकाहरूको सहभागिता नहुने स्थिति नआउला भन्ने त्यस्तो केही आधारहरू हुन सक्छ?
यहाँले राखेको प्रश्न एकदम ठिक छ। घोषणा गर्दैमा भोलिको त्यसको सुनिश्चित आधारहरू नहुन सक्छन्, तर टिटिया गाउँ विकास समितिलाई घोषणा पश्चात पनि यसको बालमैत्री वातावरण बन्छ भन्ने म आधारहरू दिन सक्छु। किन भन्नुहुन्छ भने नेपालमा अहिलेसम्म घोषणा भएका 6 स्थानीय निकाय, हाम्रो टिटिया गाउँ विकास समिति 7 हुँदैछ, जहाँ टिटिया गाउँ विकास समितिको जनता सो स्फूर्त लागेको छ, आफै घरको परिवारले बालमैत्री वातावरण सिर्जना गर्न लागेको छ, घरबाट सुरुवात हुन्छ।
गाविसले यो आफ्नै स्रोत साधनका बावजुद गाविसलाई घोषणा गर्न लागेको
हो। यहाँले भने जस्तै अन्य निकायहरू घोषणा गर्दा जति अन्य निकायबाट सहयोग, सद्भाव, सहकार्य, हौसलाहरू त्यति भएको छ, तर टिटिया गाउँ विकास समितिको नेतृत्व गाविसले लिएको छ, यसलाई गाविस बालमैत्री घोषणा गर्नलाई नेतृत्व गाविसले लियो र जनता, घर परिवार सबै आफै उनीहरू सक्रिय बने, त्यसले गर्दा यसको दिगोपनमा हामी विश्वास गर्न सक्छौँ।
टिटिहिरियाका गाविस सचिव तप्तराज आचार्य र प्रिया स्मृति ढकाल। चालु आर्थिक वर्षमा जुम्लामा 200 हिउँ पोखरी निर्माण थालिएको छ। जिल्ला कृषि विकास कार्यालयले हिउँ सङ्कलन पोखरी निर्माण सम्झौता पूरा भएको जनाएको छ। किसानका निवेदकका आधारमा मानी किसानका निवेदनलाई आधार मानि हिउँ सङ्कलन पोखरी निर्माणका लागि किसान छनौट गरिएको कार्यालयले जनाएको छ। हिउँ सङ्कलन पोखरीका निर्माणका लागि 284 निवेदन परेका थिए, जसमध्ये 200 किसानलाई छनौटमा पारिएको छ। जिल्लाको सुक्खाग्रस्त क्षेत्रलाई ओसिलो बनाएर बाली लगाउन सहयोग पुगोस् र सिँचाइ सुविधा बढाउन हिउँ पोखरी निर्माण गर्न थालिएको हो। नागरिक पश्चिमेलीमा डिबी बुढाले जुम्लाबाट खबर लेख्नु भएको छ।
नेपालगञ्जमा सरसफाई सचेतनाका लागि सञ्चालित सामुदायिक सरसफाई अभियानमा आज स्थानीय विकास मन्त्री हितराज पाण्डेले सहभागिता जनाउने हुनुभएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले दिएको जानकारी अनुसार मन्त्री पाण्डेको अगुवाईमा आज पुष्पलाल चोकबाट सरसफाई अभियान अगाडि बढाइनेछ। टिटिरिया गाविसलाई जिल्लाकै पहिलो बालमैत्री गाविस घोषणा गर्ने कार्यक्रममा नेपालगञ्ज आइपुगेका मन्त्री पाण्डेले सरसफाई अभियानमा संलग्न हुन लाग्नु भएको खबर छ।
बैतडी र दाङमा भएका दुर्घटनामा 2 ज्यान गुमाएका छन्। दुर्घटनामा 7 घाइते भएका छन्। बैतडी सित्तर 2 चम्तडीमा ना 3 ख 57 23 को ट्रक बिहिबार साँझ दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। दुर्घटनामा सहचालक श्रीकोट 3 19 किशोर सिंह ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उता दाङ देउखुरीमा हिजो भएको जीप दुर्घटनामा 1 ज्यान गएको छ, अन्य 5 घाइते भएका छन्।
स्थानीय निकाय कर्मचारीले 9 पनि सुर्खेतमा आन्दोलन जारी राख्दै कामकाज ठप्प पारेका छन्। 1 पेनडाउन गर्दै कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेका छन्। त्यस्तै सुबिउ चुनाव नजिकिन थालेपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थीको चहल पहल बढ्न थालेको छ। क्याम्पसमा लामो समयपछि निर्वाचन हुन लागेकाले पनि चहल पहल अझ बढी देखिएको हो। यति बेला विद्यार्थी सङ्गठनका क्याम्पस स्तरीय प्रारम्भिक कमिटी गठनदेखि परिचयात्मक र प्रचार प्रसार जस्ता औपचारिक र अनौपचारिक कार्यक्रमले माहौल तताएको छ। अधिकांश क्याम्पसका मूल गेटमा विद्यार्थीका सङ्गठनहरूले आफ्नो सचिवालय समेत राखेर प्रचार प्रसार गरेका छन्। भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा भ्रष्टाचार नियन्त्रणमा कार्यालय प्रमुखको भूमिका
हाम्रो नीति र योजनाले दिएको कुराहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्ने एउटा प्रमुख भूमिका रहन्छ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
के गर्न लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञा पत्र लिनु भएको छ त?
अहँ, छैन त, लिनु पर्छ र भन्या।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानुन बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानुनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
सबै स्वास्थ्य संस्थाहरूले सञ्चालन अनुमति लिने तथा नवीकरण गर्ने सम्बन्धी जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको अत्यन्त जरुरी सूचना। स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तर उन्नति मापदण्ड सम्बन्धी दोस्रो संशोधन निर्देशिका 2073 नेपाल सरकार मन्त्री परिषदको यही मिति पौष 8 गतिको निर्णय अनुसार स्वीकृत भई कार्यान्वयनमा रहेको छ। सो निर्देशिका बमोजिम सञ्चालन अनुमति पत्र लिएर वा नलिई बाँके जिल्लाभित्र सञ्चालन भएका सबै स्वास्थ्य संस्था, 2500 अस्पताल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डायग्नोस्टिक सेन्टर, स्वास्थ्य अनुसन्धान केन्द्र, स्वास्थ्य शालाहरूले यही फागुन मसान्तभित्र संस्था दर्ता तथा नवीकरण गरिसक्नुपर्ने भएकोले उल्लेखित संस्थाहरूले यही माघ मसान्तसम्ममा सञ्चालन तथा नवीकरणका लागि यस कार्यालयमा आवेदन दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त म्यादभित्र पनि नवीकरण वा अनुमतिका लागि आवेदन नदिने वा नवीकरण वा अनुमति नलिने स्वास्थ्य संस्थाहरूको हकमा दर्ता खारेजी वा त्यस्तो कार्य रोक्नको लागि सम्बन्धित निकायमा लेखी पठाइनेछ र नवीकरण नगर्ने स्वास्थ्य संस्थाको अनुमति स्वत खारेज हुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। विस्तृत जानकारी को लागि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा सम्पर्क राख्न सकिनेछ।
हेर हेर भाडा माझेको ताल, भित्र कपडा त्यस्तै छन्, घर सफा गरेका छैन, पानीका गाग्रा रित्तै छन्, अझ रोएर पो नाटक गर्छे, मा आउँदासम्म सबै काम सक्ने।
यस्ता हिंसात्मक कार्यक्रम गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। बालबालिकालाई संलग्न गराई गैर कानुनी कार्य आफू पनि नगरौँ, अरूलाई पनि गर्न नदिऊ।
यदि बालबालिकालाई यौन दुर्व्यवहार, लागु औषध ओसार प्रसार, बालश्रम लगायतका कार्यमा संलग्न गराउने वा जबरजस्ती गर्ने गराउने कार्य गरेमा हदैसम्मको कारवाही हुन सक्छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
वाउ, बर्गर र पिज्जा,
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै कुक र वेटरको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोला।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145551221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 26 स्थापना दिवस हिजो नेपालगञ्जमा मनाएको छ। 2032 सालमा स्थापना भएको अख्तियार सार्वजनिक क्षेत्रको भ्रष्टाचारको अनुसन्धान गरी दोषी पाइएकालाई मुद्दा दायर गर्न पाउने संवैधानिक निकाय हो। भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखको भूमिकाका सम्बन्धमा प्रमुखहरूकै धारणासहित आजको नागरिक आवाज।
एम बहादुर साउँ जिल्ला शिक्षा अधिकारी। अब यो नीति नियमहरू कतिपय नीतिगत भ्रष्टाचारहरू हुन्छन्, कतिपय आर्थिक भ्रष्टाचारहरू हुन्छन्। नीतिगत भ्रष्टाचारले गर्दा पनि त्यसले पनि एउटा समस्या दिइराखेको हुनाले नयाँ नियम नीतिहरूलाई कार्यान्वयन गर्न सवालमा हामी त सदैव लागिरहेकै स्थिति हुन्छ र कहिलेकाहीँ यो संरक्षणले व्यतिथिहरू सिर्जना हुन्छ। संरक्षण गर्ने र गराउनेलाई घटाउन सक्यो भने व्यतिथि पनि घट्छ जस्तो मलाई लाग्छ।
खिमबहादुर खड्का, प्रमुख जनस्वास्थ्य प्रशासक, जिल्ला जनस्वास्थ्य कार्यालय बाँके। हतियार दुरुपयोग नगर्नको लागि योजनाबद्ध ढङ्गबाट दिएको हाम्रो नीति र योजनाले दिएको कुराहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्ने एउटा प्रमुख भूमिका रहन्छ भने अर्को हामीसँग भएका सूचनाहरूलाई गाउँ गाउँ टोल टोल बस्ती बस्तीसम्म पुर्याएर त्यहाँबाट पनि कहाँ के भइरहेको छ जनताबाट पनि सुझाव लिएर अगाडि बढ्यो भने भ्रष्टाचारयुक्त क्रियाकलापहरू घटेर जान्छ।
मेरो नाम पुष्पराज बर्तौला, जिल्ला वन अधिकृत। नेपाल सरकारले हामीलाई तोकेर दिएको नागरिक बढापत्र छ, त्यो नागरिक बढापत्र बमोजिम हरेक कार्यालयले अथवा मैले पनि मेरो कार्यालयमा काम गरेँ भने चाहिँ त्यो भ्रष्टाचार न्यूनीकरण अथवा गर्न चाहिँ धेरै मदत पुग्छ भन्ने मलाई लाग्छ।
माधव प्रसाद शर्मा, कार्यकारी अधिकृत कोवलपुर नगरपालिका। भ्रष्टाचार जन्य क्रियाकलापहरू हटाउनका लागि वर्तमान प्रचलित कानूनहरूले दिएका सीमाहरू भित्र रहेर पारदर्शिता सहित अगाडि बढ्नुपर्ने हुन्छ। आफ्ना कार्यालयसित सम्बन्धित गतिविधिहरूलाई समयमै बाहिर पुर्याउने, बाहिरबाट आएका सल्लाह सुझावहरू के छन् तिनलाई समेत विश्लेषण गरेर त्यसलाई आन्तरिकीकरण गर्दै अघि बढियो भने त्यसले पक्कै पनि भ्रष्टाचार निवारणमा न्यूनीकरणमा मद्दत पुर्याउँदछ।
बिहेबारी 20 वर्ष पारी भनेर प्रचार हुन थालेको 2 दशक भइसक्यो, तर सुर्खेतमा भने यो नाराले अझै छुन सकेको छैन। स्कूली उमेरमै भागेर बिहे गर्ने चलन बढेको छ। भागेर विवाह गर्ने अधिकांश 13 वर्षदेखि 18 वर्षका रहेका छन्। प्रहरी, स्थानीय निकाय लगायतका सरकार निकायहरू मौन छन्। बाबियाचोर गाविसमा स्कूली उमेरमा भागेर 57% विवाह गरेको एक अध्ययनले देखाएको छ। कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले सुर्खेतबाट खबर लेख्नु भएको छ।
97% त्यहाँ भागेर स्कुलबाट विवाह गर्ने गरेका छन्, तथ्यले त्यसो भन्छ। यस्तै बाँकेको खबर छ, श्री चन्द्र मेवालाल उच्च मावि रानी तलाउमा हिजो विद्यार्थीहरूले विज्ञान तथा हस्तकलाका विभिन्न सामग्रीहरू प्रदर्शन गरेका छन्। यसै गरी कसौदन वैश्य समाजले समाजका युवाहरूलाई सङ्गठित गर्दै युवा समिति गठन गरेको छ बाँकेमै। रुकुममा चाहिँ जिल्लाकै पुरानो स्कुल त्रिभुवन जनता मावि खलङ्गा 13 महिनादेखि व्यवस्थापन समिति विहीन भएको छ। राजनीतिक खिचातानीले त्यहाँ त्यसो भएको छ। त्यस्तै अछामको खबर छ, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वर्षेनी घट्दै गएको छ, त्यसै कारणले 100 भन्दा बढी त्यहाँका विद्यालयमा शिक्षक दरबन्दी मिलान पनि गर्न सकिएको छैन।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका जनता विद्यापीठ बिजौरीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरू संस्कृत शिक्षाको विकासमा जुटेका छन्। संस्कृत शिक्षालाई समय सुहाउँदो बनाई व्यावसायिक विकास गर्ने र यसको महत्वबारे प्रचार प्रसार गर्ने निष्कर्षसहित उनीहरू अघि बढेका हुन्। कान्तिपुर दैनिकमा खबर छ।
बझाङका निजी मेडिकलमा प्रतिबन्धित औषधि खुलेआम बिक्री हुने गरेको खबर जगत खड्काले नागरिक पश्चिमेलीमा लेख्नु भएको छ। त्यस्तै कैलालीमा चाहिँ मुठी उठाएर बाल विकास केन्द्र त्यहाँ सञ्चालन गरिएको छ। यस्तै दाङको खबर छ, प्रहरी र सर्वसाधारण बीच सम्बन्ध विस्तार गर्न हिज दाङको लमहीमा संयुक्त र्याली निकालिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्जमा 8 राष्ट्रिय खेलकुद तयारीका लागि मिसन 2075 अभियान, मध्यपश्चिमकै भौतिक पूर्वाधार सुधारको तयारी।
बजेट तथा राजस्व नीति सम्बन्धी नेपालगञ्जमै उच्चस्तरीय बहस, बाँकेलाई पश्चिम नेपालकै औद्योगिक हब बनाइने अर्थमन्त्री महराको भनाई।
पुनर्संरचनाको विरोध गर्दै दैलेखमा इलाका परिषदमा स्थानीयको अवरोध, चालु आर्थिक वर्षमा जुम्लामा 200 हिउँ पोखरी निर्माण गरी सिँचाइको जोहो गर्ने तयारी।
र कालीकोटको कोटबाडा विमानस्थलमा आज परीक्षण उडान हुँदै नेपालगञ्ज सरसफे अभियानमा आजै स्थानीय विकास मन्त्री सहभागी हुँदै।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै निशु र म तुला बिदा हुन्छौँ। आज माघ 29 गते शनिबार, फेब्रुअरी 11 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।